अहिले यहाँ बार र बेन्चको यो विवाद खास के हो, किन भइरहेको छ विवाद?
बार र बेन्चको विवाद भन्दा पनि हामीले न्याय परिषदसँगको विवाद हो यो, होइन अहिले भर्खरै भएको विवादै होइन यो। आजभन्दा एक वर्ष अगाडि भनेको 2080 चैतको 1 गते न्याय परिषदले पहिलो संशोधन गर्यो। 74 न्याय परिषदको 74 80 सालको 1 गते संशोधन गर्यो। त्यो संशोधनले चाहिँ के कुराहरू चाहिँ संविधानसँग बाध्यका कुराहरूलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने क्रममा चाहिँ समान नियुक्ति न्यायाधीश नियुक्तिमा असमान नियुक्तिको प्रावधान राख्यो। त्यो प्रावधान चाहिँ संविधान विरुद्ध छ, संविधानसँग बाध्यको छ, संविधानसम्मत छैन, यसले कुनै ऐनमा नभएको व्यवस्था नै अहिले कोड गर्यो भन्ने हिसाबमा यो विवादलाई, यो आन्दोलनको स्वरूपहरू चाहिँ हामीले ल्याएको थियौँ। त्यो ल्याउँदै गर्दा हामीले यो विषयमा चैत त्यो असोजको 2 गते नै हामीले प्रधान न्यायाधीशलाई नै यो गलत छ भनेर हामीले प्रेस विज्ञप्ति मार्फत यो गैर संवैधानिक नियमावली खारेज गर्नुहोस् भनेर हामीले लगायौँ। त्यो गरिसँग अब हामीले हाम्रो नेपाल बारले चाहिँ के गर्यो भने न्याय परिषदको अध्यक्ष भनेको प्रधान न्यायाधीश हो कि? सर्वोच्च अदालतको प्रधान न्यायाधीश भनेको न्याय परिषदको अध्यक्ष हुनुहुन्छ। न्याय परिषदको अध्यक्ष प्रधान न्यायाधीश सङ्घ राष्ट्रको प्रधान न्यायाधीश जस्तो मान्छेले संविधानलाई बाजिने गरेर एउटा नियमावली ल्याउनु भयो। त्यो नियमावली गलत छ, गैर कानुन छ, संविधान विपरीत छ भन्दा भन्दै यो आवाज सुन्नु भएन। त्यसको मुख्य मकसद के छ भने नि नियमावली एउटा के प्रावधानलाई राख्यो भने पुरानो नियमावलीकोलाई चाहिँ थप्ने गरेर एउटा प्रावधान राखेको छ। त्यो प्रावधानमा के छ भने रजिस्ट्रार, मुख्य रजिस्ट्रार र सचिवहरूलाई न्यायाधीश बनाउँदा, उच्च अदालतको न्यायाधीश बनाउँदा चाहिँ अरूलाई भन्दा फरक प्रावधान राखेको छ क्या यसमा?
भनेको के राखेको छ त्यसमा?
त्यो प्रावधानमा चाहिँ के छ भने यो न्यायाधीश नियुक्ति नियुक्ति हो, बढुवा होइन। नियुक्ति गर्ने प्रक्रियामा उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा के अरे कानुन व्यवसायबाट जानुहुन्छ, जिल्लाका न्यायाधीशहरूबाट जानुहुन्छ, होइन सचिवहरूबाट जानुहुन्छ, रजिस्ट्रारहरूबाट जानुहुन्छ, सरजिस्ट्रारहरूबाट जानुहुन्छ, मुख्य रजिस्ट्रारबाट जानुहुन्छ। त्यो जाँदा चाहिँ सबै जाने भनेको नियुक्ति प्रक्रियाबाट जाने हो कि, बढुवा भएर जाने होइन, सबैजना नियुक्ति भएर जाने हो। तर यो नियुक्ति चाहिँ कस्तो गर्यो भने कुनै व्यक्ति विशेषको लागि, कुनै पद विशेषको लागि, जस्तो रजिस्ट्रारको लागि, मुख्य रजिस्ट्रारको लागि, सचिवको लागि चाहिँ उहाँहरू नियुक्ति हुँदा चाहिँ अरूभन्दा पृथक तरिकाले चाहिँ अरू चाहिँ नियुक्ति समान हुने, होइन उहाँहरूको नियुक्ति चाहिँ जुन जुन उच्च अदालतमा उहाँहरूको नियुक्ति हुन्छ नि त्यो नियुक्तिमा चाहिँ त्यो उच्च अदालतको प्रमुखभन्दा मुख्यभन्दा तल्लो वरेताक्रमको गरियो, वरेताक्रममा राख्ने गरी चाहिँ नियुक्ति गरियो, संशोधन गरियो। तर हामीले के उठायौँ भने समान हैसियतका व्यक्तिहरूलाई नियुक्ति गर्दा समान हैसियतले वरेता कायम गर्नुपर्छ।
हजुर,
त्यो कुरो चाहिँ संविधानको धारा 141(3) व्यवस्था गरेको छ।
हजुर,
अथवा तिनीहरूको सन्दर्भमा चाहिँ वरेता कायमै गर्ने हो भने ऐनमा व्यवस्था हुनुपर्छ। ऐनको व्यवस्था, ऐन बनाउने अधिकार कसलाई हुन्छ? सङ्घलाई हुन्छ। नियमावलीले ऐनलाई कभर गर्दैन, ऐनमा भएको व्यवस्थालाई मात्र नियमावलीले चाहिँ कार्य गर्नलाई सहज बनाउने हो भनेर हामीले चाहिँ त्यो कुरा उठायौँ। त्यो उठाउँदाको भनेको हरेक उच्च अदालतमा गएका न्यायाधीशहरू सबैको समान नियुक्ति हो कि, असमान नियुक्ति नै होइन। नियुक्ति बिचमा चाहिँ असमानता कसरी गर्यो, उनीहरूलाई चाहिँ वरेतक्रममा मुख्यभन्दा तललाई राख्यो भने आजभन्दा 10 वर्ष अगाडि गएका न्यायाधीशभन्दा पनि अगाडि राख्यो कि, भनेको भर्खर जन्मिएको बच्चा पहिला जन्मेको भन्दा पनि उमेरले धेरै बनाइदियो कि यो नियुक्तिले, भनेको असमान नियुक्ति। उनीहरू चाहिँ अहिले नियुक्ति हुँदैमा ठुलो भएर वरेतक्रममा अगाडि बढ्ने, तर आजभन्दा 10 वर्ष अगाडि नियुक्ति भएका अथवा अरू नियुक्तिहरू चाहिँ हैसियतमा पुरानै हुने, हैसियतमा लग्यो, उहाँलाई विशेष प्रकृतिको व्यवस्था राख गर्यो, त्यो चाहिँ संविधानले दिएको छैन, ऐनले दिएको छैन, त्यस्तो गर्नु हुँदैन भन्ने हिसाबमा हाम्रो आन्दोलन हो। यो आन्दोलन हाम्रो अहिले मात्रैको आन्दोलन हुँदै होइन, आजभन्दा 1 वर्ष अगाडिको आन्दोलन हो। हाम्रो हरेक सभा सम्मेलनले यसलाई गैर संवैधानिक
भनेको अहिले अहिलेको वर्तमान प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले यो नियमावलीमा संशोधन गरेपछि अनि यहाँहरूको आन्दोलन हो कि अघिल्लै प्रधान न्यायाधीशले गरेको संशोधनको विरोध हो?
यही प्रधान न्यायाधीशले, यही विश्वम्भर प्रसाद श्रेष्ठ प्रधान न्यायाधीश हुँदा उहाँले चाहिँ गर्नुभएको यो संशोधन हो, उहाँको अध्यक्षतामा भएको संशोधन हो। यो संशोधन 80 सालको असोजको 1 गतेको संशोधन हो, होइन? यो संशोधन आएदेखि नै हाम्रा हरेक सम्मेलनहरू, सभाहरू, हरेक बारका एक्टिभिटीमा यो कुरा बोलेछौँ। बोल्दा बोल्दै हामीले चाहिँ के गर्यौँ भने, हामीले चाहिँ नेपाल बारले के सोच्यो अहिले भने, नेपाल बारले यति लामो आन्दोलन गर्यो न्यायालयभित्रको विसङ्गति विकृतिको विरुद्धमा, यस्तो 109 दिनको आन्दोलन गर्यो। आन्दोलन गरिसके पश्चात थिलो थिलो भएको अदालत फेरि त्यस्तो आन्दोलन गर्न नपरोस् भनेर हामीले डायलग गऱ्यौँ, संवाद गऱ्यौँ, ध्यानाकर्षण गरायौँ, परिपत्र जारी गऱ्यौँ, अनेक गऱ्यौँ, बोल्यौँ। बोल्दा पनि अब केही सिप लागेन। हाम्रो आन्दोलनको हरेक बार 90 बार इकाइमा ब्यानर, कालो ब्यानरहरू झुन्डेका छन्। हरेक बार इकाइले हरेक सम्मेलनमा आफ्ना कुरो न्याय परिषदको नियमावलीको सन्दर्भमा आवाजहरू उठाएको छन्। उठाइरहँदा पनि हामीले केही सिप लागेन। केही सिप नलागेपछि राष्ट्रिय सम्मेलन हामीले गत जेठको 4, 5, 6 गते गऱ्यौँ। त्यो राष्ट्रिय सम्मेलनले यो नियमावली गैर संवैधानिक छ, संविधान विपरीत छ, संविधानसँग बाध्यको छ, यसले समान नीति बिचमा चाहिँ असमानता व्यवहार गरेर खारेज हुनुपर्छ भनेर हामीलाई म्यान्डेट दियो। त्यो कार्यान्वयन गर्ने सिलसिलामा हामीले फेरि प्रधान न्यायाधीशलाई भेटेका छौँ, भेटेर हाम्रा कुरा राखेका छौँ। कुरा राख्दा राख्दै पनि त्यही गैर संवैधानिक नियमावली प्रयोग गरेर फेरि न्यायाधीश नियुक्ति गराउ, न्यायाधीश नियुक्ति गर्ने कुरो उठेपछि हामी चाहिँ आन्दोलित हुन बाध्य भयौँ, न्याय परिषद भेट्न बाध्य भएको हौँ। हामीले 16 र 17 गते, यही भदौको 16 र 17 गतेदेखि 16 गते सुरु गऱ्यौँ हामीले न्याय परिषद घेराउ अभियान। 17 गते कार्यदल बन्यो, होइन? कार्यदल बनिसकेपछि पनि हामीले कार्यदलमा धेरै स्टेक होल्डर भनेको न्याय परिषद नियमावलीसँग जोडिएर कुन कुन स्टेक होल्डरले चाहिँ के बोल्दो रहेछ भनेर, जस्तो सर्वोच्च अदालतका न्यायाधीशहरू, सर्वोच्चमा काम गर्ने अधिकृतहरू, रजिस्ट्रारहरू, उच्च अदालतमा काम गर्ने न्यायाधीशहरूसँग हामीले केही कुराहरू, संवादहरू अगाडि बढाएर केही काम पनि गऱ्यौँ। त्यो गरिसकेपछि हामीले प्रतिवेदन लेख्ने सुरु गऱ्यौँ। त्यो प्रतिवेदनमा कस्तो भयो भने, हामीले प्रतिवेदन नेपाल बारले हरेक सभा सम्मेलनले चाहिँ यसलाई गैर संवैधानिक हो भन्ने कुरो घोषित गरिसकेका छ, यसको कार्यान्वयन गर्ने कुरा अगाडि बढाइसकेका छ। तर त्यो कार्यदलमा हामीसँग 3 जना न्याय परिषदका मान्छे हुनुहुन्थ्यो, सदस्यहरू, एकजना वरिष्ठतम न्यायाधीश हुनुहुन्थ्यो प्रकाशमान सिंह रावत, अर्को हुनुहुन्थ्यो वरिष्ठतम सदस्य हुनुहुन्थ्यो रामप्रसाद भण्डारी सम्भव, अर्को न्याय परिषदको सचिव हुनुहुन्थ्यो एकजना एम बहादुर बुढा, र नेपाल बारको अध्यक्ष र महासचिव। हामी 5 जनाको कार्यदल बनिसकेपछि, हामीले धेरै छलफल गरिसकेपछि, उहाँहरूले हामीलाई यो संविधान सम्मत छैन भने जस्तो गरेर पनि भन्ने, तर लेख्नलाई नचाहने खारेज गर्ने कुरा
हजुर, न्याय परिषद पौर्य संशोधन नियमावली यो कानुन सम्बन्धमा तपाईँहरूको कार्यदल बनेको थियो, यहाँहरूले प्रतिवेदन पनि बुझाइसक्नु भयो, त्यसो भए
त्यो प्रतिवेदन बुझाउने बेलामा हामीले फरक मतसहितको प्रतिवेदन बुझाएको छौँ। नेपाल बारको अध्यक्ष र महासचिवको एकमत, उहाँहरूको 3 जनाको एकमत सहितको प्रतिवेदन बुझाएको छौँ। त्यो प्रतिवेदन न्याय परिषदले खोल्यो, खोलेपछि न्याय परिषदले खोलिसकेपछि त्यसले के भने, के हो त न्याय परिषदको त्यसको निर्णय के गर्यो त भन्ने कुरो पनि हामीले माग्दा दिनुभएको छैन उहाँहरूले। प्रतिवेदन बुझायौँ, प्रतिवेदन खोल्नु पनि भएको छ न्याय परिषदको अध्यक्षले, तर के भयो भन्ने कुरो बुझ्न पनि सकेनौँ हामीले। तर त्यही प्रति त्यही नियमावली बाहेक फेरि न्यायाधीश नियुक्ति गर्न खोजेपछि हामी बाध्य भएर यो अवस्थामा, अहिलेको अवस्थासम्म आएछौँ। हाम्रो त्यति मात्रै होइन, न्याय परिषद नियमावली त गैर कानुनी छ, तर एउटा सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा के हो भने, अहिले न्याय परिषदमा वरिष्ठतम न्यायाधीश भन्ने हुनुहुन्न, प्रधान न्यायाधीश घर अवकाशमा जाँदै हुनुहुन्छ। प्रधान न्यायाधीशको नियुक्ति सिफारिस भइसकेका छ, उहाँलाई संसदीय सुनवाईले बोलाइसकेका छ, भनेको उहाँको अहिलेको स्टेज ट्रान्जिसनल स्टेज छ नि अहिले, त्यस्तो अवस्थामा चाहिँ उहाँले न्यायाधीश नियुक्ति गर्न सक्नुहुन्न, त्यो न्यायाधीश नियुक्ति गर्नु हुँदैन, अहिलेसम्म नभएको काम न्याय परिषदले अहिले गर्यो, त्यसमा केही न केही छ कि भन्ने कुरा हामीलाई लागेको छ।
अब अध्यक्षज्यूले त यसमा लेनदेन नै छ प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठको भनेर आज भन्नु नै भएको छ।
अध्यक्षज्यूले के भएको छ त्यो कुरो त
तर तपाईँले पनि त्यस्तै त्यस्तै सङ्केत गर्नुभयो।
होइन, यस्तो नि त लेनदेन भनेको त मान्छेको आश्वासन हुनसक्छ, भरोसा हुनसक्छ, जे पनि हुनसक्छ नि त।
हजुर,
गर्न अहिलेसम्म नगरेको न्यायपालिकाले किन गरिरहेछ त, त्यो गर्नै नहुने कुरो किन गरिरहेछ त, हामीलाई त प्रश्न उठाएको छ नि त। यत्रो आन्दोलन बारले गरिरहेछ, आन्दोलनको बिचमा उनीहरूलाई न्यायाधीश नियुक्ति नै गर्नुपर्ने के छ त? उनीहरूले दिएको प्रतिवेदनमा पनि, उहाँहरूले त्यो दिएको प्रतिवेदन राम्ररी पढ्नुभयो तपाईँहरूले भने पनि त्यहाँ पनि त्यो नेवाले गैर संवैधानिक छ भन्ने कुरो कतै न कतैबाट भेटाइन्छ। भाषा फरक हुनसक्छ बारको र उहाँले दिएको भाषा फरक हुनसक्छ, तर उहाँहरूले कतै न कतै लेख्नु भएको छ, किनभने उहाँहरूले यो यो नेवालीलाई चाहिँ संवैधानिक जेलमा राखेर व्याख्या गर्न सकिन्छ भनेको त गलत छ भनेको हो नि त।
अब
यसले गर्दा गलत तरिकाले हो यो, जाने घर जाने बेला भएको प्रधान न्यायाधीश र अब नयाँ संसदीय सुनवाईले पास गर्यो भने आउने प्रधान न्यायाधीशले चाहिँ यस्तो तरिकाले हतारमा न्यायाधीश नियुक्ति गर्ने भनेको समथिङ इज रङ नै भन्ने कुरा हामीलाई थाहा छ। हुनसक्छ लेनदेनको कुरा होइन, अरू पनि कुराहरू पनि त हुनसक्छ नि, कसैले आश्वासन दिएको थियो कि कसैलाई आश्वासन बाँडेको थियो कि त्यो कुरा गर्नलाई हतार पो गरिरहेको हो कि, यो पनि हुन सक्छ नि त। अहिलेसम्म नभएको कुरो किन गरिदिनु भएको छ भन्ने कुरा पनि हो। हाम्रो
अब जाने बेला घर जाने बेला प्राय सर्वोच्च अदालतका प्रधान न्यायाधीश विरुद्ध नेपाल बार आन्दोलनमा उत्रिरहने अवस्था विगतदेखिकै परम्परा जस्तो बनेको छ।
होइन, घर जाने बेला कहिले पनि हुँदैन यसको,
जस्तो
नराम्रो काम गरेपछि हुन्छ कि नराम्रो काम, जस्तो विश्वम्बर प्रसाद श्रेष्ठलाई अहिले भर्खर हामीले क्वेसन उठायो र एक वर्षदेखि उठाएको छौँ त हामीले क्वेसन, त हामी त बाध्य पो हुनु पर्या त। यो त एक वर्ष यो 80 असोजको 2 गते सुरु गरेको आन्दोलन अहिलेसम्म आइपुगेको छ नि त, एक वर्षसम्म यिनी ठिक रहेछ नि त, यिनले गरेको काम ठिक रहेछ त, तपाईँ नै पढ्नु न, त्यो नियमावली पढ्नु होला, संविधानको धारा 141 उपधारा 3 पढ्नु होला, 141 उपधारा 1 पनि पढ्नु होला, तपाईँले संविधानै संशोधन गर्ने हैसियत न्याय परिषदलाई हुन्छ त? होइन भने प्रधान न्यायाधीश जस्तो मान्छेले संविधान बाजिने काम गर्छ नि त, त्यो त गर्ने होइन नि त। हामीले त यो कुरो यो अवस्था नआओस् भनेर हामीले पहिल्यैदेखि सचेत गराउँदै ल है, यस्तो गर्नु हुँदैन, यो यस्तो भएको छ यसलाई सच्याउँ भन्दै आउँदा उहाँले बारलाई मिचेको मिचेको बारलाई नटेरेको नटेरे गरेको अवस्थाले सिर्जना भयो नि त। अब प्रधान न्यायाधीश विश्वम्बर श्रेष्ठ मात्रै होइन, नयाँ आउनु भयो भने प्रधान न्यायाधीश प्रकाश मान सिंह विरुद्ध पनि यस्तै हुन्छ
भनेको। हजुर, अब यहाँले विरोध गरिरहँदा न्यायाधीश त नियुक्तिको सिफारिस गरिसक्नुभयो त न्याय परिषदबाट, दुईजना सर्वोच्च अदालतमा,
त्यही त भन्दैछौँ पनि, यत्रो विरोधको बावजुद पनि न्यायाधीश नियुक्ति पनि हतारको उहाँलाई किन पर्यो त, के कारणले उहाँलाई आज 5 दिन बाँकी छ उहाँको जानुपर्ने दिन, अर्को मान्छे संसदीय सुनवाईबाट पास हुने हो कि नहुने भन्ने प्रश्न उठिरहेछ, त्यस्तो मान्छेले किन हतारो गर्नुभयो त न्यायाधीश नियुक्ति गर्न? यहाँ त गम्भीर प्रश्न छ नि त, हतारो गर्नुपर्ने कि? यस्तो आन्दोलित भइरहेछ बार, हामीले त के भनेको छौँ भने न्यायाधीश नियुक्ति गर्ने विषय हामीले हाम्रो विभागको विषय हुँदै होइन, न्यायाधीश नियुक्ति गर, उच्चको पनि गर सर्वोच्चको पनि गर, तर गैर संवैधानिक नेवाली खारेज गर अनि गर भन्ने हो हाम्रो त। हामीलाई न्यायाधीश नियुक्ति गर्ने विषयमा कुनै आपत्ति थिएन, तर हामीले चाहिँ के भन्यौँ भने त्यस्तो तरिकाको गैर संवैधानिक नेवाली लिएर तिमीहरू अझै पनि न्यायाधीश नियुक्ति नगर, तिमीहरूले त्यसलाई खारेज गर, नियुक्ति गर, जल्सलाई गर, गर के गर्छौ गर, हामीलाई त्यो सरोकारको विषय हुँदैन। होइन, हामी स्टेक होल्डर हौँ, हामी बारको के सर्वोच्च अदालतको एउटा साथी पनि हौँ, हामीलाई सोधेर गर्नुपर्ने कति कुराहरू छन्, त्यो कुरा त गर्दै गर्दैन सर्वोच्चले। हरेकचोटि जब उनीहरूलाई दुःख पर्छ नेपाल बारले गर्छ, अनि बारले भनेको कुराहरूमा अटेरी गर्दा गर्दै यो अवस्थामा आउँछ। हामीसँग न्याय परिषदमा पठाउने एउटा व्यक्ति पनि त हुनुहुन्छ नि, हाम्रो मान्छे हुनुहुन्न र त्यहाँ, उहाँले हामीलाई राम्रो सूचना दिनुभयो त, उहाँले कति कमिटमेन्ट नेपाल बारलाई गरेर जानुभएको छ, त्यो पुरा गर्नुभएको छ त, उहाँ विरुद्ध त कस्ता कस्ता नारा लगाए त आज,
त्यो
उहाँकै कारणले लगाएको, नेपाल बारको कुनै यसमा ऊ छैन, उहाँले कस्ता कस्ता कमिटमेन्ट गरेर जानुभएको छ न्याय परिषदमा जाँदा, तर त्यो पुरा गर्न नसक्या भन्दा यो अहिलेको स्थिति आएको हो। त्यही भएर हामीले यस्तो संस्था जोगाउनलाई मान्छे राम्रो प्रविधि राम्रो हुनुपर्छ। हिजो मान्छे असल मान्छेलाई पठायौँ भनेको तर प्रविधि त खराबै रहेछ नि त, यो स्थिति त आयो नि।
जब 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 त्यो पदमा पुगिसकेर काम गर्न थालेपछि मात्रै थाहा भयो,
बल्ल थाहा भइरहेछ। हामीले त के भनेका छौँ, नेपाल बारसँग समन्वय गरेर काम गर्नु, नेपाल बार एउटा स्टेक होल्डर हो, नेपाल बारसँग बार ओ कानुन व्यवसायसँग न्यायाधीशसँग जोडिएका विषय नेपाल बारको पनि हो। बार र बेन्च भनेको एक हातका दुईवटा नङ्ग्रा मासु त हुन् नि, यिनले एकजनाको विषयमा बोल्यो भने अर्कोलाई पनि छोइन्छ। यस्तो अवस्थामा चाहिँ तपाईँले चाहिँ आफ्ना कमिटमेन्ट पुरा गर्नुहोस् भनेर पठाउँदा अहिले उहाँले जुन काम गरिरहनु भयो त्यसले गर्दा नेपाल बारभित्र अहिले समस्याहरू उत्पन्न भयो। उहाँ विरुद्धमा जुन मान्छेलाई हामीले पठायौँ त्यही मान्छेका विरुद्धले गलत तरिकाले हेर्ने दिन आयो, उहाँलाई राजीनामा गर्न समेत बाध्य पार्ने दिन आएको छ। भले राजीनामा गर्नुभएको छैन उहाँले, उहाँलाई हामीले राजीनामा गर भन्न सक्दैनौँ, संविधानले त्यो दिँदैन, तर हामीले बोलेको नैतिकता छ भने उहाँलाई एक मिनट पनि त्यहाँ बस्ने अधिकार छैन।
अब पाँच दिनपछि त उहाँ एक मिनट पनि बस्नुहुन्न, आफै अवकाशमा जाँदै हुनुहुन्छ।
डिसेम्बर श्रेष्ठ होइन, हाम्रो रामप्रसाद श्रेष्ठ पनि त्यही हो नि, रामप्रसाद श्रेष्ठलाई पनि त्यही हो। रामप्रसाद श्रेष्ठ हाम्रो प्रतिनिधि हुनुहुन्छ, हाम्रो प्रतिनिधि भएर हाम्रै विरुद्धमा काम गर्ने अथवा संविधान मिचेर काम गर्ने अधिकार रामप्रसाद श्रेष्ठलाई छ र उहाँ त कमिटमेन्ट गरेर जानुभएको छ त्यहाँ, नेपाल बारले उहाँलाई त्यहाँ पठाउँदा कमिटमेन्ट गर्नुभएको छ, त्यो कमिटमेन्ट पुरा गर्ने हैसियतमा उहाँ हुनुहुन्न। उहाँले त उहाँलाई नैतिकता छ भने त एक मिनट बस्नु पनि अधिकार छैन। डिसेम्बर प्रसाद श्रेष्ठ त प्रधान न्यायाधीश हुन्, उहाँको अवकाश हुन्छ, उहाँ जानुहुन्छ, यति हो, राम्रो काम भए वा वा हुनुहुन्थ्यो, नराम्रो काम गर्नुभयो उहाँलाई त्यसै जानुहुन्छ। अहिले अवकाश हुने बेला यो अवस्था त आउँदैन थियो नि त उहाँको,
तर अवकाश हुने बेला अब यस्तो अवस्था आइदियो कि उहाँलाई खाउँ कि छोडौँ जस्तो सर्वोच्चमा,
केही चिन्ता छैन, उहाँ खाएरै जानुहुन्छ। उहाँलाई त्यस्तो चिन्ता भएको मान्छेले एकचोटि नै एकचोटि त गैर संवैधानिक, उहाँलाई थाहा छ हामीले गल्ती गरे हो भने पनि थाहा छ, उहाँलाई कारण पनि भन्नुभएको छ हामीलाई, उहाँले यो कारणले यस्तो गर्नुपर्ने बाध्य भएको भन्नुभएको छ, तर उहाँलाई थाहा हुँदा हुँदै यो काम गर्नुभएको छ, उहाँलाई कति हेजिटेसन फिल छैन, जानेरै गरेको गल्ती हो, त्यही भएर उहाँलाई पटक्कै फिल छैन।
अब त्यही त, न्यायाधीश नियुक्तिमै यस्तो विवाद हुन्छ अनि अब न्याय परिषद नियमावलीमै यस्तो हेलचेक्राइ हुन्छ भने सर्वोच्च अदालतले गर्ने फैसलामा नागरिकले चाहिँ कसरी विश्वास गर्ने, यो चाहिँ चित्त बुझ्दो हो भनेर चित्त बुझाउने?
अब हामीले सर्वोच्च अदालतको फैसलाहरू हामीले पनि न्याय परिषद नियमावलीको विरुद्धमा परेको फैसला आइसकेका छ, त्यो फैसला तपाईँहरूले पनि पढ्नु होला होइन। त्यस्तो फैसला सर्वोच्च अदालतबाट हुन्छ भने नागरिकहरूले के न्यायालयको आशा गर्ने, गजबको समय आइरहेछ अहिले। एउटै पनि त्यो फैसलामा हेर्दा त्यस्तो फैसला आउनुपर्ने अवस्था छैन, तर त्यस्तो फैसलाले गर्दा त्यो न्याय परिषद नियमावली खारेज गरिदिएको छ क्या। न्याय परिषद नियमावलीलाई जुन रिटले खारेज गर्नको लागि दिएको रिट आफै खारेजी भएको छ, त्यस कारणले गर्दा अहिलेको न्यायाधीश अहिलेको न्याय परिषद नियमावली बनाउने प्रतिनिधिहरूलाई हेर्दा अथवा सर्वोच्च अदालतको फैसला हेर्दा जनमानसले सर्वोच्च अदालतको कस्तो न्यायको आशा गर्ने हो भन्ने कुरा चाहिँ विचारणीय प्रश्न आएछ। हामीले पनि हेऱ्यौँ, यो समय हामी आन्दोलन गरिरहेको छौँ, आन्दोलनको स्वरूप अर्कै थियो होला, अहिलेको स्थिति जस्तो स्वरूप थिएन होला, तर पनि प्रधान न्यायाधीशले संविधान मिचेर काम गर्नुहुन्छ भन्ने कुरो कल्पना गर्न सक्नुहुन्छ तपाईँले? कल्पनै गर्न सक्नुहुन्न कि, तर भइरहेछ त्यो।
अब संविधान मिच्नेहरूलाई चाहिँ संविधान नमिच्छ भनेर भन्नुपर्ने ठाउँमा आफै संविधान मिचेपछि अनि कसरी, हजुर
आफैले मिच्नु भएको छ, उहाँलाई थाहा छ मैले संविधान मिचेको हो पनि थाहा छ, मिच्ने कारण पनि थाहा छ उहाँलाई, तर उहाँ सचिन तयार हुनुहुँदैन, किनभने उहाँभित्र स्वार्थै स्वार्थ छ, न्याय परिषदभित्रका हरेक व्यक्तिसँग स्वार्थ गाँचेको छ, त्यही भएर अहिले खारेजी गर्न मान्नु भएन, खारेजी भएको छैन।
अब मान्नु भएन, तर
कुनै पनि न्यायाधीशले जाने बेलामा न्यायाधीश नियुक्ति गरेर जाँदैन के, यो आफू घरमा जाने बेलामा उहाँले आफूभन्दा अगाडिको प्रधान न्यायाधीश दिनुभएको थियो, यही सपोर्ट गर्नुभएको थियो उहाँले, त्यो त उठ्याएको छ त मान्छे, तर उहाँले चाहिँ यही काम गरेर जाँदै हुनुहुन्छ क्या। उहाँले हतार हतारमा नियुक्ति गर्न खोज्ने, हतारमा चरुवा गर्न खोज्ने, हतारमा के गर्न खोज्ने, त्यस्तो काम उहाँलाई के जरुरी भयो त? उहाँ त हाँसी हाँसी जानुपर्ने प्रधान न्यायाधीश हो नि त, फुलमाला लगाएर बाँधे उहाँलाई विदाई पनि त गर्न सक्थ्यो नि, तर उहाँको त्यो अवस्था त आएन।
तर उहाँले जाँदा जाँदै अब जाँदा जाँदै नै भनौँ यो परिषदको बैठक सायद अन्तिमै होला या पाँच दिनपछि फेरि बस्न पनि सक्ला। अब उहाँले जाँदा जाँदै के भन्नु भने कार्यदलको प्रतिवेदनमा उल्लेखित सुझाव चाहिँ सम्बोधनका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह रावतलाई तोक्ने चाहिँ निर्णय पनि गराउनु भएको छ। यो चाहिँ बारको पक्षमा हो कि विपक्षमै हो यो पनि?
अब कार्यदलको एउटा व्यक्ति उहाँ हो, उहाँले लेखेको प्रतिवेदन पढिसक्यौँ हामीले, उहाँले बुझाएको प्रतिवेदन हेरिसक्यो प्रधान न्यायाधीशले, न्याय परिषदले खोलिसकेका छ हेरिसकेका छ। अब उहाँले लेखेको कुराबाट उहाँ ब्याग हटेर अर्को निर्णय गर्नुहुन्छ भने मेरो त कति आश छैन, तर अब अरूले आश कति गरेका छन्। तर यति हो, प्रकाशमान सिंह राउतले साँच्चै न्याय गर्नुहुन्छ भने त्यस्तो प्रतिवेदन खारेज गर्ने हैसियत राख्न सक्नुपर्छ। त्यति हो भने उहाँ प्रधान न्यायाधीश हुन लायकको मान्छे हो, नभए होइन।
नयाँ प्रधान न्यायाधीश पनि आउँदै हुनुहुन्छ, अब स्वागत यही हिसाबले यो नियमावली का जस्ता तस्तै रहिरहँदाखेरि खारेज नहुँदाखेरि अब नयाँ प्रधान न्यायाधीशलाई बारले कस्तो स्वागत गर्ने हो, यो बिचमा अब यो न्यायाधीश नियुक्ति भइरहन् यसको विरोध कस्तो हुने हो, के छ मोडालिटी, के गर्दै हुनुहुन्छ? अब
अब हामी त हेर्नुहोस्, अब यो न्यायको आन्दोलन यतिकै छोड्नेवाला छैनौँ, होइन, निरन्तर जान्छ। प्रकृति स्वरूप परिवर्तन होला, आन्दोलनका प्रवृत्तिहरू स्वरूपहरू परिवर्तन होला, तर हामीले उठाएको प्रश्न कसैले पनि गलत हो भन्न सक्ने अवस्था छैन। हामीले उठाएको प्रश्नमा संवैधानिक त्रुटि नै छ, त्यो त्रुटिलाई उठाएको हामीले, हुनसक्छ यसको फलदायक संस्था व्यक्तिहरू न्यायाधीश हुन सक्लान् होइन, तर पनि हामीले उठाएको प्रश्न भनेको संवैधानिक प्रश्न हो। यस्तो गलत तरिकाको प्रश्न समाधान गर्न नसक्ने न्यायाधीशलाई कसरी सम्मान गर्ने भन्ने कुरा पनि हामीले सोच्नुपर्ने हुन्छ। मलाई लाग्छ के न्याय परिषदका सबै सदस्यहरूले पढ्नु भएको छ प्रतिवेदन, अब अलि छलफल गरेर विचार विमर्श गरेर उहाँहरूले खारेजीतर्फ केही नयाँ बाटो खोज्न पनि सक्नुहुन्छ। त्यसो गर्नुभयो भने उहाँको छोट गर्न सकिने अवस्था रहन्छ, होइन भने उहाँसँगको हाम्रो टसल यत्तिकै रहने भयो, नयाँ कुरा हामीले पनि गर्न नसक्ने, उहाँले पनि बाह्र बेन्चको सम्बन्धलाई स्थापित नगर्न सक्ने अवस्था चाहिँ फेरि सिर्जना भएको।
अब यो बाह्र बेन्चको सम्बन्ध नङ्ग्रा मासु जस्तै छ, यो नङ्ग्रा मासु जस्तै सम्बन्ध कायम राख्नको लागि के गर्नुपर्छ त भनिदिनुहोस् न अन्तिममा, हाम्रो समय पनि अलि सकिन
सकिरहेको छ। भनेको न्यायको दुईवटा पाटा हुन् होइन, जहिले पनि न्यायालयमा न्यायालयले गलत गर्यो भने बारले खबरदारी गर्ने हो, त्यो खबरदारी गर्ने संस्थाको रूपमा बार सधैँ रहिरहन्छ, र बार न्यायालयमा परेका कुराहरूको असहज परिस्थितिहरूलाई पनि बारबाट त्यसको सहज परिस्थितिहरू सिर्जना गर्ने काम बारले गर्ने हो। न्यायालयको एउटा स्टेक होल्डरको रूपमा बार रहन्छ, कानुन व्यवसायी हो, कानुन व्यवसायी नभयो भने न्यायालय रहनै सक्दैन। त्यस्तो अवस्थामा बार बेन्च समन्वय समिति भन्ने एउटा, त्यो बार बेन्च समन्वय समितिले बेला बेलामा बार बेन्चका कुराहरू उठाउने, समाधानका पक्षहरूमा विचार विमर्श गर्ने, फैसलाहरूका सन्दर्भमा पनि विचार विमर्श गर्ने, हरेक कुराहरू गर्नुपर्ने जरुरी छ। त्यसकै लागि नै बाह्र बेन्च समन्वय समिति बनेको हो। त्यसलाई चाहिँ अलि एक्टिभ बनाउनुपर्छ, एक्टिभ हुनै सकेका छैन। हामीले चाहिँ कस्तो गरेका छौँ भने बारलाई पर्दा बेन्च कहिले पनि हेर्दैन भने बेन्चलाई पर्दा सधैँ बारले उठाइरहनुपर्ने, बार बेन्चको समस्याहरू बारले चाहिँ उठाउनुपर्ने, बारको समस्या बेन्चले उठाउनु नपर्ने, त्यस्तो अवस्थामा छ। त्यस कारणले गर्दा यो बार बेन्च समन्वय समिति पनि बनेको त्यही बार बेन्च समन्वय समितिको मूल उद्देश्य के हो भने यसको सम्बन्धलाई स्थापित गर्न बनेको हो। भएका विकृति विसम्बतिको विषयमा बार र बेन्च बिच एकदम सौहार्दपूर्ण रूपमा छलफल गर्नको लागि, तर त्यस्तो बन्न सकेका छैन, त्यो बनोस् भन्ने चाहिँ मेरो शुभेच्छा हो।
अब त्यो बनोस् भन्ने शुभेच्छा नै हो, त्यसका लागि नेपाल बारले आफ्नो तर्फबाट चाहिँ के गर्छ?
नेपाल बारको सधैँ बेन्च बार बेन्चको सम्बन्ध स्थापित गर्नलाई जे जे गर्न पनि गरेका छैन, र न्यायाधीशहरूको लागि केही उठेको प्रश्न उठ्यो भने बारले पहिले विज्ञप्ति निकालिरहेको हुन्छ, बा जहिले पनि बेन्चले बोलाएको न बार तयार भइरहेको हुन्छ। तर त्यस्तो लागि चाहिँ बेन्च तयार हुनु पर्यो, न्यायाधीशले हामी पनि बारका केही स्टेक होल्डर हौँ, हामीले बार बेन्च समन्वय गर्नुपर्छ भन्ने कुरा प्रधान न्यायाधीशले बुझ्नु पर्यो। त्यसलाई अलिकति विस्तार स्थापित गर्नको लागि बेला बेलामा छलफलका कुराहरू उठाउनु पर्यो। बारले त सधैँ उठाउँछ, सधैँ बार चाहिँ बेन्चको कुरो उठाइरहने, बेन्च चाहिँ नउठाउने भएर यो अवस्था सिर्जना भयो। हामीले चाहिँ के गर्छौँ भने अब बारको लागि यो हाम्रो अहिलेको प्रमुख एजेन्डा भनेको न्याय परिषद नियमावली नै खारेजीको हो। त्यो खारेजी गर्नलाई अनि प्रधान न्यायाधीशले एकदमै यो काम अभियानलाई चाहिँ अगाडि बढाउनुहुन्छ भने अपेक्षा किन गरेका छौँ भने न्याय परिषदमा दुईजना त कानुन व्यवसायी हुनुहुन्छ, एकजना उहाँ हुनुहुन्छ प्रधान न्यायाधीश अध्यक्ष नै हुनुभयो र कानुन मन्त्री हुन्छ। कानुन मन्त्रीले पनि धेरै बुझ्नु भएको छ, हामीले उहाँलाई बुझाएछौँ, बुझ्दा बुझ्दै पनि बाध्यताहरू धेरै छन्। तर प्रधान न्यायाधीश यहाँ आठ गरिदिनु बुझी नै खारेज हुन्छ यो न्यायको नियमावली, त्यतिसम्म गरिदिनु भने बार बेनको सम्बन्ध स्थापित भइहाल्छ, त्यसमा कुनै डाउट नै छैन।
हजुर, यो सम्बन्ध स्थापित होस् हाम्रो पनि शुभकामना छ। समय दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई।
हस्, धन्यवाद छ।